यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेपाल सरकारको मुख्य सचिवमा लीलादेवी गर्तौला नियुक्त। ललितपुरमा 4 जनामा हैजाको पुष्टि भएको इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखाद्वारा जानकारी। दूरदराजका लागि वैकल्पिक ऊर्जाको प्रवर्धन गर्नुपर्नेमा ऊर्जा मन्त्री दीपक खड्काको जोड। र गेमी आधीका कारण फिलिपिन्समा कम्तीमा 21 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा लीलादेवी गर्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले कायम मुख्य सचिव लीलादेवी गर्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको मनोनयन गरेको जानकारी दिनुभयो। यसरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डाक्टर शिवराज अधिकारी नियुक्त हुनुभएको छ भने सदस्यहरूमा महोत्तरीका डाक्टर आरपी बिच्छार, धनुषाका डाक्टर रमेश प्रसाद सिंह, अर्घखाँचीका डाक्टर प्रकाश कुमार श्रेष्ठ मनोनयन हुनुभएको छ। यस्तै झापाका डाक्टर गीता कुमारी पौडेल अधिकारी, अर्घखाँचीका डाक्टर जयबहादुर टण्डन र दार्चुलाका गंगा दत्त अवस्थी आयोगको सदस्यमा नियुक्त हुनुभएको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। ललितपुरमा 4 जनामा हैजाको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडेमियोलोजी तथा सर्वारोग नियन्त्रण महाशाखाका इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डाक्टर मुकेश पौडेलले जानकारी दिनुभयो। हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका 14 अवस्थित सुधार केन्द्रका रहेका छन्। उनीहरूमध्ये 2 जना उपचारका क्रममा भागेका छन् भने अन्य 2 जना मध्ये 1 जना शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल र अर्का 1 जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा 81 झाडा पखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको जानकारी दिनुभयो। उहाँले झाडा पखाला फैलिएको क्षेत्रमा संघ प्रदेश र स्थानीय तहको सहयोगमा संक्रमण रोकथाम गरिएको जानकारी दिनुभयो। उहाँले बर्खायामसँगै पानीजन्य रोग बढ़ने भएकाले पानी उमालेर मात्र खान अनुरोध गर्नुभयो। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परि निधन भएकाहरूको सब परीक्षण भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा मृतक 18 जनाको सब परीक्षण भइरहेको अस्पतालका फोरेन्सिक मेडिकल विभागका प्रमुख डाक्टर गोपाल प्रसाद चौधरीले बताउनुभयो। मृतकका आफन्तले उपलब्ध गराएको विवरण अनुसार सबै सबको परीक्षण 72 घण्टाभित्र गर्ने उहाँले बताउनुभयो। सब पहिचानका लागि फिंगर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अप्नाइन्छ। उहाँले फिंगर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट सब परीक्षण नभए अन्तिममा डीएनए विधिबाट सब परीक्षण गर्ने र पहिचान गर्ने बताउनुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज महाराजगंज स्थित त्रिवी चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको फरेन्सिक बिल्डिङको सब परीक्षण युनिटमा गई दुर्घटनामा परि ज्यान गुमाएका नागरिकको सब परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो। मन्त्री पौडेलले जहाज दुर्घटनामा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि समेत अर्पण गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताउनु भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओली समक्ष आर्थिक वर्ष 2080-81 को कार्य सम्पादन प्रतिवेदन बुझाएपछि कार्य सम्पादन प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओलीले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारमा निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक निजी साझेदारीको सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गर्ने गरी संस्थागत क्षमता विकास गरिने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको समय जगतमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ। रासोपाको आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटी सहित 11 सदस्यीय कार्यदल गठन गरेको हो। आजको बैठकको निर्णयबारे जानकारी दिँदै कार्यवाहक प्रवक्ता मनिष झाले भदौको दोस्रो सातामा कर्णाली अभियान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिले माध्यमिक तह कक्षा 12 पास गरेपछि नो अब्जेक्सन लेटर पाउने विषयमा सहमति गरेको छ। सरकारले छात्रवृत्ति सम्बन्धी ऐन 2021 रहेको व्यवस्थालाई संशोधन गर्न केही नेपाल ऐनमा गरेको प्रस्तावमा आज भएको छलफलपछि समितिले माध्यमिक शिक्षा तह प्लस टू पास गरेपछि नो अब्जेक्सन लेटर लिन सक्ने व्यवस्था सहमति गरेको हो। यसअघि हालको एसईईसम्म मात्रै माध्यमिक र प्लस टूलाई उच्च माध्यमिक मान्दै आएकोमा हाल कक्षा 12 माध्यमिक शिक्षाभित्र राखिएका कारणले सरकारले स्पष्टताका लागि संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो। नो अब्जेक्सन लेटर लिनका लागि 18 वर्षको उमेर पूरा हुनुपर्ने र 18 वर्ष उमेर नपुगेकाको हकमा अभिभावकले सुनिश्चित गरेको अवस्थामा विदेश पढ़न जान सक्ने व्यवस्था छ। छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले 18 वर्ष उमेर पुगेका नागरिकलाई कक्षा 12 भन्दा माथिको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा जान रोक्न नहुने बताउनुभयो। छलफलमा कतिपय सांसदहरूले नेपालमा नै स्नातक गरेपछि मात्रै बाहिर पढ़न जान सक्ने व्यवस्था गर्नुपर्ने, कतिपय सांसदहरूले छात्रवृत्तिमा पढ़न जान चाहने विद्यार्थीलाई जुनसुकै समयमा रोक्न नहुने तथा कतिपयले 12 पास गरेपछि बाहिर पढ़न जान रोक्न नहुने लगायतका विषयमा फरक फरक धारणा राख्नु भएको थियो। प्रतिनिधि सभाका सांसदहरूले विद्यालय तहमा लैंगिक शिक्षा अनिवार्य गरिनुपर्नेमा जोड़ दिनुभएको छ। संसदको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले विद्यालय तहका बालबालिकालाई लैंगिक शिक्षा दिन सके भविष्यमा लैंगिक हिंसा स्रोत कम हुने विचार व्यक्त गर्नुभयो। पछिल्लो समय अधिकांश बालबालिकाहरू नयाँ प्रविधिसँग नजिक रहने भएकाले उनीहरूलाई प्रविधिको सुरक्षित प्रयोग गर्न विद्यालय तहबाटै सिकाइ आरम्भ गर्नुपर्नेमा जोड़ दिँदै उहाँहरूले विद्यालय तहका कक्षाहरूमा महिनावारी शिक्षा पठन पाठनको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गर्नुभयो। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले उपभोग्य वस्तु तथा सेवाको मूल्य वृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्धनमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरेको छ। छलफलमा उपभोक्ता कर्मीहरूले सरकारले बजार अनुगमन नगर्दा नागरिकले अखाद्य वस्तु खानु परेको भन्दै उपभोक्तालाई सहज र सुपथ मूल्यमा खाद्य वस्तुहरू साल्ट ट्रेडिङ र खाद्य संस्थानबाट आयात गरी सुपथ मूल्यमा आपूर्ति गर्नुपर्ने बताउनुभयो। बजारमा म्याद गुज्रेका, बढ़ी विषादी हालिएका खाद्य वस्तु खरिद गर्नुपर्ने भन्दै उपभोक्ता सम्बन्धी अधिकार कर्मीहरूले गुणस्तर, तौल र मूल्यमा नागरिक ठगिएको बताउनुभयो। बैठकमा सांसदहरूले उपभोक्ता सम्बन्धी अहिलेका कानूनलाई कार्यान्वयन गरे मात्रै पनि समस्याको समाधान हुने, सरकारले सीधै किसानसँग उपभोग्य वस्तु खरिद गर्नुपर्ने, उपभोक्ता सचेतना सम्बन्धी पाठ्यक्रम विद्यालय तथा विश्वविद्यालयमा राख्नुपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्ने गरी वैकल्पिक ऊर्जालाई प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उहाँले तल्लो र दूरदराजका जनतालाई लक्षित गरी योजना बनाउनुपर्ने बताउनुभयो। ऊर्जा मन्त्री खड्काले विद्युतको विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको महत्व रहेको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको बताउनुभयो। मन्त्रालयका सचिव सरिता दवाड़ीले दिगो विकासको लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालले लोकसेवा आयोगबाट सिफारिश भई आएका 27 जनशक्तिलाई नियुक्ति दिएको छ। रेडियो नेपालको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले नवप्रवेशी कर्मचारीहरूले रेडियो नेपालको पहुँच वृद्धि र प्रसारणलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यकारी निर्देशक केसीले सार्वजनिक प्रसारण उन्मुख रेडियो नेपालको प्रसारणमा सुधार गर्दै लोपोन्मुख वर्ग र समुदाय लक्षित विषयवस्तु उत्पादन गर्न महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो। रेडियो नेपाल संचालक समितिका सदस्य तिलक जङ बुढाथोकीले रेडियो नेपालको संस्थागत सुधारमा नवनियुक्त कर्मचारीहरूको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो। नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सकारात्मक सोच लिएर अघि बढ़न सके आफू र आफू रहेको संस्थाको विकास हुने भन्दै त्यसका लागि ऊर्जा प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। नायब कार्यकारी निर्देशक कृष्ण चन्द्र पौडेलले रेडियो नेपाल र यहाँको जनशक्तिको लगन र परिश्रमले गाउँ गाउँदेखि देश विदेशसम्म चिन आएको बताउँदै नयाँ जनशक्तिले त्यसमा थप अभिवृद्धि गर्दै लैजाने बताउनुभयो। यसै गरी हालै सेवानिवृत्त हुनुभएका दुई कर्मचारीलाई आज एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ। मुख्य समाचार सम्पादक हरिशरण लामिछाने र प्रशासकीय अधिकृतबाट अवकाश प्राप्त हुनुभएका दावा तामाङलाई रेडियो नेपालले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो। संखुवासभा स्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगूका बिरामी बढ़ेका छन्। अषाढ़को अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगीका बिरामी बढ़न थालेपछि सय्या अभाव हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो। धनकुटाको चौविसे गाउँपालिकाको कुरूले बन्दुके डाँडामा पछिल्लो समय बसाई सराई गर्नेको संख्यामा कमी आएको छ। भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयल सहित स्थानीयले तमोर पर्माकल्चर संचालनमा ल्याएपछि सिकाएको केन्द्र बन्नुका साथै बसाई सराई रोक्ने माध्यम समेत बनेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
बसाई सराई बढ़िरहँदा विदेशी नागरिक सहित कुरुलेका स्थानीय लोकेन्द्र कुमार याक्का, भोजकुमार काफले, गोपी कृष्ण भण्डारी, दीर्घमान तामाङले 2073 सालमा तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गर्नुभयो। त्यही कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि कुरुलेमा बसाई सराई गर्नेको संख्या घट्दै गएको छ। अमेरिकन नागरिक राजीव गोयल आफ्नै कामको सिलसिलामा धनकुटा आउँदा कुरुलेमा कसरी बसाई सराई रोक्न सकिन्छ भनेर पटक पटक स्थानीयसँग छलफल गर्नुभएको थियो। उहाँकै योजना अनुसार काम गर्दा स्थानीयले बसाई सराईको कुरा सोच्न छाडेको स्थानीय चिरञ्जीवी अधिकारीले बताउनुभयो।
हामीसँग विदेशसित बसाई सराई भन्ने मात्रै अप्सन थिए। हामीले चाहिँ अब यसैलाई अनुसरण गरेर किसानको घर घरसम्म विस्तार गर्न सक्यौँ भने एउटा जीवित उपार्जनको माध्यम बन्न सक्छ भन्ने जड हामीले यहाँबाट लिन सक्छौँ।
तमोर पर्माकल्चरले कुरुलेको करिब 103 रोपनी क्षेत्रफलमा विभिन्न जातका स्याउ, आरु, बखडा, ओखर लगायत 35 प्रजाति भन्दा बढी फलफूल लगाएको छ। साथै नर्सरी पनि गरिएको छ। पहिले बसाई सराई उजाड भएको कुरुलेमा अहिले पुनः हराभरा हुन थालेको छ। पर्माकल्चरले मात्र होइन स्थानीयले पनि स्याउ फलाएर बिक्री गर्न थालेका छन्। फलफूल र बिरुवा बिक्न कुनै समस्या नरहेको कम्पनीका व्यवस्थापक भोजकुमार काफले बताउनुभयो।
वरिपरि नजिकैको वडाले, पालिकाले अनि नजिकैको स्थानीय जनसमुदायले पनि लानुहुन्छ। यहाँ नजिकै चाहिँ कृषकहरूलाई, यहाँको नजिकैको उपभोक्ताहरूलाई चाहिँ हामीले निशुल्क रूपमा पनि वितरण गर्छौँ। मानिसहरूले आमदानी गर्न नसक्ने, गाउँ छोडेर विदेश जाने, सहरमा जाने, बस्ने प्रक्रिया भयो, यहाँ पनि प्रयास गर्दा त केही हुन्छ कि भनेर हामीले सुरुवात गरेका
हौ। तमोर पर्माकल्चर नाफा वितरण नगर्ने एक कम्पनी हो। पर्माकल्चरमा भएको कमाई पहिले कम्पनीको लागि खर्च गरेर बाँकी रहेको यस्तै क्षेत्रको लागि खर्च गर्ने गरिएको छ। पर्माकल्चरमा आएर सिक्न चाहनेहरूका लागि सिकाउने समेत व्यवस्था गरिएको छ। कम्पनीको लागि प्राविधिक र आर्थिक सहयोग गोयलको संस्था केटीके बेल्टले उपलब्ध गराउँदै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। ताइवानमा आएको गेमी आदिका कारण फिलिपिन्समा बाढ़ी र पहिरो जाँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। ताइवानमा आदिका कारण 3 जनाको मृत्यु भएको छ भने 220 भन्दा बढ़ी मानिस घाइते भएका छन्। ताइवान र फिलिपिन्समा क्षति पुर्याउँदै हाल गेमी आदि चीनको दक्षिण पूर्वी तटीय क्षेत्रतर्फ सक्रिय रहेको मौसमविदहरूले बताएका छन्। यसैबीच फिलिपिन्सको बाटन प्रान्तको लिमिया शहरमा 15 लाख लिटर औद्योगिक इन्धनले भरिएको ट्याङ्कर आँधीका कारण समुद्रमा डुबेपछि ती ट्याङ्करहरू समुद्रबाट निकाल्न अधिकारीहरू लागि परेका छन्। इन्धन ट्याङ्कर बोकेको मालवाहक डुंगा समुद्रमा डुब्दा हराइरहेका चालक दलका 9 सदस्यको पनि खोजी भइरहेको अधिकारीहरूले बताएका छन्। यदि समुद्रमा ती इन्धन पोखिए फिलिपिन्सको इतिहासमा नै यो गम्भीर सामुद्रिक त्रुटि हुन सक्ने आशंका गरिएको छ। आदिका कारण ताइवानको पूर्वी तटमा वायुसेनाको अभ्यास समेत रद्द गर्नु परेको छ। बंगलादेशमा आज राष्ट्रव्यापी निषेधाज्ञा कर्फ्यू आदेशलाई थप खुकुलो पारिएको छ। गत हप्ताको हिंस्रक विरोध प्रदर्शनका क्रममा सुस्तता आएसँगै निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो। विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भने भएका छैनन्। प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता 191 जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। हजारौं सैनिकहरू अझै पनि देशका विभिन्न शहरहरूमा गस्ती गरिरहेका छन् र अझै पनि राष्ट्रव्यापी इन्टरनेट अवरोध धेरै हदसम्म प्रभावमा परेको छ। यस महिनाको र्याली आयोजना गर्ने समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेशनले सरकारबाट धेरै छूटको समेत अपेक्षा गरेको छ। सर्वोच्च अदालतले आइतबार आरक्षित जागिरको संख्या कटौती गरेको थियो। अब आर्थिक समाचार।
सार्वजनिक लेखा समितिको बिहिबार बसेको बैठकमा सांसदहरूले सबै उद्योगी व्यवसायीहरूले कानून अनुसार तिर्नुपर्ने विद्युत महसुल तिर्नुपर्ने बताउनु भएको छ। समस्यालाई अतिरञ्जित गरी व्यवसायीहरूको मानमर्दन गर्न नहुनेमा जोड़ दिनुहुँदै सांसदहरूले विवाद समाधानका लागि गठन भएका विभिन्न आयोगहरूको सुझाव र अदालतको निर्णय अनुसार उद्योगी व्यवसायीहरूले महसुल तिर्नुपर्ने बताउनुभयो। नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीहरू बीचको डेडिकेटेड ट्रंकलाइन विद्युत महसुल विवादबारे छलफल गर्न बसेको बैठकमा सांसदहरूले विद्युत प्राधिकरण र व्यवसायीहरू बीचको विवाद बढ़दै जाँदा सरकार र व्यवसायीहरू बीच नै विश्वासको संकट देखिन थालेकाले हस्तक्षेपकारी भूमिका निर्वाह गरेर भए पनि समस्याको समाधान गर्नै पर्ने धारणा राख्नुभयो। बैठकमा सहभागी उद्योगीहरू पशुपति मुरारका अञ्चान श्रेष्ठ लगायतले विद्युत प्राधिकरणले पठाएको बिल अनुसारको महसुल सबै उद्योगी व्यवसायीहरूले नियमित रूपमा तिर्दै आएको भए पनि प्राधिकरणले विद्युत खपत गरेको भरपर्दो प्रमाण र बिल बिना थप शुल्क तिर्न पत्राचार गरेपछि विवाद शुरू भएको बताउनुभयो। उद्योगी व्यवसायीहरूले कानून अनुसार तिर्नुपर्ने महसुल तिर्न आफूहरू तयार रहेको तर नलिएको सुविधा बापतको शुल्क भने तिर्न नसक्ने अडान राख्नुभयो। नेपाल विद्युत प्राधिकरणले विगतमा नियमित लोडसेडिङ भएको समयमा उद्योगी व्यवसायीहरूलाई अतिरिक्त महसुल लिने गरी डेडिकेटेड ट्रंक लाइन मार्फत नियमित विद्युत उपलब्ध गराएको भन्दै सो अवधिको अतिरिक्त शुल्क माग गरेको बताइएको छ। बाँकेको जमुनाहा सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्षमा 1,11,00,000,000 रूपियाँ भन्दा बढ़ी मूल्यको आलु आयात भएको छ। यसअघि आर्थिक वर्ष 2079-80 93,00,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यको आलु सो नाकाबाट नेपाल आयात भएको थियो। पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यान लगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ़दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताउनुभयो। आलुको प्रयोग बढ़दै गएका कारण जिल्लाहरूमा उत्पादन बढ़दै जाँदा समेत माग धान्न नसकेपछि भारतबाट आयात गर्नु परिरहेको छ। यसरी भारतबाट वर्षेनी आलु आयात गरी माग परिपूर्ति गर्नुपर्ने अवस्था रहे पनि सल्यानको एउटै गाउँबाट भने कृषकहरूले 12,00,000,000 रूपियाँ भन्दा बढ़ीको आलु बिक्री गर्न सफल भएका छन्। सल्यानको बाफु खोलाबाट मात्रै किसानहरूले 12,00,000,000 बढ़ीको आलु बिक्री गरेका स्थानीय कृषक दिल्ली ओलीले बताउनुभयो। सल्यानमा बर्खे र हिउँदे आलु गरी वार्षिक झण्डै 40,00,000,000 रूपियाँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र सल्यानका प्रमुख रेशम कुमार बस्नेतले बताउनुभयो। शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार 32 अंकले बढ़ेर 2,568.11 पुगेको छ। दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार गठन भएपछि शेयर बजारमा उत्साह बढ़ेको र बजार निरन्तर बढ़दो क्रममा रहेको छ।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसएससी महिला एसिया कप खेलेर बिहिबार स्वदेश फर्किएको छ। नेपालले प्रतियोगिताको सम्मुख चरणमा युए, पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलमा युएलाई 6 विकेटले हराउँदै नेपालले प्रतियोगिताको इतिहासमा पहिलो जीत समेत दर्ता गरेको थियो। त्यसपछि दोस्रो खेलमा पाकिस्तानसँग 9 विकेट र भारतसँग तेस्रो खेलमा 82 रनले पराजित भएपछि नेपालको यात्रा सम्मुख चरणमा समाप्त भयो। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा कप्तान इन्दु वर्माले भारत र पाकिस्तान जस्तो बलिया टोलीसँग खेल्ने धेरै पक्षमा सुधार आवश्यक रहेको बताइन्। कप्तान इन्दुले युएसँग जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको र सफल भएको बताइन्। नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दिपेन्द्र सिंह ऐरी क्यानेडियन फ्रेन्चाइज लिग ग्लोबल टी20का लागि प्रस्थान गरेका छन्। दिपेन्द्र शुक्रबारदेखि शुरू हुने लिगमा भ्यानकुर क्रान्टर्सबाट खेल्दैछन्। सोही टोलीमा लेग स्पिनर सन्दीप लामिछाने समेत रहेका छन्। सन्दीप भने क्यानाडा पुगिसकेका छन्। त्यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल पनि बिहिबार नै क्यानाडा प्रस्थान गरेका छन्। लिगको उद्घाटन खेलमा शुक्रबार बिहान टोरन्टो र भ्यानकुर भेट्ने तालिका रहेको छ। दिपेन्द्र र रोहित पहिलो खेलमा उपस्थित हुने छैनन्। रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्दैछन्। उनलाई टोरन्टो नेसनले अनुमोदन गरेको छ। दिपेन्द्रले यसअघि 2023 संस्करण मेल्टियल टाइगर्सबाट खेल्दै उपाधि समेत जितेका थिए। उता विभिन्न फ्रेन्चाइज लिगहरूको अनुभव पोखिरहेका सन्दीपले पनि भेन्ट्रेड र टोरन्टोमा अनुमोदन भएर यस लिग खेलिसकेका छन्। यस संस्करणको ग्लोबल टी20 लिग जुलाई 26 शुरू हुँदैछ। मसिन्द्र क्लबले ललित स्मृति एन्फा यु18 युथ लिगमा बिहिबार एएफसी खुमलटार विरूद्ध 2-1 रोमाञ्चक जित निकालेको छ। दोस्रो जितसँगै मसिन्द्रले 4 खेलमा 8 अङ्क जोडेको छ। लगातार तेस्रो पराजय बेरोको खुमलटारको समान खेलबाट 3 अङ्क छ। सात दुबाटो स्थित एन्फा मुख्यालय मैदानमा मसिन्द्रलाई जित दिलाउन कबीर तामाङ र रोनिक राणा मगरले गोल गरे। खुमलटारका लागि पवन दर्लामीले गोल फर्काए।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 14.9 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.2 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस, न्यूनतम 26.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल सरकारको मुख्य सचिवमा लीलादेवी गर्तौला नियुक्त। स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीको वातावरण बनाउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। ललितपुरमा 4 जनामा हैजाको पुष्टि भएको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाद्वारा जानकारी। दूरदराजका लागि वैकल्पिक ऊर्जाको प्रवर्धन गर्नुपर्नेमा ऊर्जा मन्त्री दीपक खड्काको जोड़। र गेमी आदिका कारण फिलिपिन्समा कम्तीमा 21 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।